नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2081 साल चैत 8 गते शुक्रबार, चैत कृष्ण पक्ष सप्तमी तिथि, तद अनुसार 21 मार्च सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित हुने दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन्। पहिलो खबर आजको कान्तिपुर दैनिकबाट लिँदैछौ, जसले 5-5 रूपयाँ मागेर बनाए वृद्धाश्रम शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा यो खबर प्रकाशित गरेको छ। विराटनगर महानगरपालिका 12 का अवकाशप्राप्त 84 वर्षीय शिक्षक जगत प्रसाद अरियालले 5-5 रूपयाँ उठाएर वृद्धाश्रम बनाउनु भएको छ। करिब 42 वर्ष शिक्षण पेशामा समर्पित उहाँले बुढेसकालमा दुःख पाएका र व्यावहारिक रूपमा सड़कमा भौतारी रहेका असहायका लागि आश्रय स्थल बनाउनु भएको हो। अपहेलित, असहाय, अशक्त र परिवार विहीनका लागि घर निर्माणार्थ 5 रूपयाँ अभियान मार्फत 8 वर्षको अवधिमा 4,92,903 जनाबाट करिब 63 लाख सहयोग संकलन गरेर आश्रय स्थल बनाउनु भएको हो। पूर्व शिक्षक अरियालले विराटनगर महानगरपालिका 8 स्थित बलुवाई गाउँमा 12 कट्ठा जमीन खरिद गरेर वृद्धाश्रम निर्माण गर्नुभएको छ। देशव्यापी रूपमा 5 रूपयाँ माग्दै हिँड्नुभएका उहाँले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि 5 रूपयाँ उठाउनु भएको थियो। उहाँलाई नेपालमा बसोबास गर्नेले मात्रै नभएर विदेशमा बस्ने 1,733 जनाले पनि सहयोग गर्नुभएको थियो। विदेशमा बसोबास गरिरहेका नेपालीले भने $5 दरले सहयोग गरेको उहाँले बताउनुभयो। अभियानको शुरूआत उहाँले एक थोत्रो साइकल पछाडि राखिएको टिनको सन्दुकमा बिना संकोच सहयोगको याचना गर्दै गर्नु भएको थियो। बहुला मास्टर भनेर खेसीटिउरी गर्थे, समाजले धेरै सहयोग गर्छ भन्ने आशा त थिएन, तर आफन्तले समेत पत्याएका थिएनन्, उहाँले भन्नुभयो। आश्रयस्थल निर्माण अरियालका लागि सत्कर्म मात्रै नभएर संकल्प थियो, जसले उहाँलाई समाजबाट अपहेलित र असहाय वर्गको मद्दत गर्न प्रेरित गर्यो। अहिले आश्रममा करिब 100 जना अपहेलित, परिवारविहीन र असहाय वृद्धवृद्धा आश्रित छन्, जसले 5-5 रूपयाँ मागेर बनाए वृद्धाश्रम शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकबाटै आफ्नै घरमा डोजर लगाउन सहमति दिएको कागजमा जबरजस्ती गराइयो हस्ताक्षर, महायज्ञका नाममा दलितको उठीवास शीर्षकको खबर लिँदैछौ। यो खबर कान्तिपुर दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। सिराहाको औरही गाउँपालिका 5 मा महायज्ञका नाममा दलित परिवारको घरमा डोजर चलाएर उठीवास गराएको घटनाप्रति संघीय संसदका सांसद, प्रदेशसभा सांसददेखि विभिन्न संघ संस्थाले आपत्ति जनाएका छन्। उनीहरूले संसदीय छानबिन समिति गठन र दोषीमाथि कार्यवाहीको माग समेत गरेका छन्। दोषीमाथि कार्यवाहीको माग भइरहेको बेला ज्यादती गर्ने आयोजक, गाउँपालिकाका अध्यक्ष र पूर्व वडाध्यक्षले बिहिबार पीड़ित दीपक मल्लिक डोमको झोपड़ीमा पुगेर धम्की दिई जबरजस्ती कागज गराएका छन्, जसमा आफ्नो घर राजी खुशीले भत्काउन दिएको उल्लेख छ। उनीहरूले थप केही नबोल्न र बोले ठिक नहुने भन्दै धम्की दिएपछि पीड़ित परिवार त्रासमा छ। घटनाबारे समाचार सार्वजनिक भएपछि बिहिबार बिहानै दीपकको झुपड़ीमा पुगेर जबरजस्ती कागज गराएका आयोजक बजरंगी बाबा, गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडा अध्यक्ष दिलीप यादव त्यसपछि भने फरार छन्। बिहिबार बिहान कागजमा जबरजस्ती हस्ताक्षर गर्न लगाइए पनि मिति फागुन 11 को राखिएको छ, तर दीपकको घर फागुन 10 मै भत्काइएको थियो। दर्ता नम्बर पनि केरेर सच्याइएको छ। शुरूमा 1636 लेखिएको दर्ता नम्बरमाथि नै केरेर 1536 बनाइएको छ। दर्ता चलानी गर्दा लगाउनु पर्ने गाउँपालिकाको छाप पनि लगाइएको छैन। मिति 1 महिना अघिको राखिए पनि कागज बिहिबार मात्रै गरिएको गाउँपालिकाकै एक कर्मचारीले बताउनुभयो। आफ्नै घरमा डोजर लगाउन सहमति दिएको कागजमा जबरजस्ती गराइयो हस्ताक्षर शीर्षकको यो खबर कान्तिपुर दैनिकले प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। दलित गैर दलित प्रेम विवाह अर्थात बलात्कार शीर्षक दिएर आजको नागरिक दैनिकले प्रमुख खबर छापेको छ। काभ्रे 5 खालका 24 वर्षीय सरोज विश्वकर्मा यतिखेर काठमाडौँ नक्खो कारागारमा बन्दी छन्। काभ्रेकै 16 वर्षीय किशोरीलाई प्रेम विवाह गरेर भगाएपछि उनले यो नियति झेल्नु परेको हो। 2080 सालको दशैंमा काभ्रेकै क्षेत्री थर्की 16 वर्षीय किशोरीसँग सरोजले भागी विवाह गर्नु भएको थियो। विवाहको 3 महिनापछि ती किशोरीको माइती पक्षले सरोज विरूद्ध मुद्दा चलाएको उहाँकै मुद्दा हेरिरहेका अधिवक्ता रामबहादुर मिजार बताउँछन्। म्याग्दीका 21 वर्षीय प्रभात बसेलले न्याय नपाएको भए यति बेला बलात्कारको आरोपमा जेल जीवन बिताइरहेका हुन्थे। संयोगवश उनीमाथि लागेको झुटो मुद्दामा सफाई पाएपछि उनी थुनामुक्त छन्। घटना विवरण अनुसार 2080 सालमा उनको गाउँकै 20 वर्षीय कथित माथिल्लो जातिकी युवतीसँग प्रेम थियो। उनीहरूले राजी खुशीले भागी विवाह गरे। उनीहरू भारतमा गएर बसे तर विवाहको 1 महिनापछि प्रभात विरूद्ध बलात्कार सहित अपहरणको मुद्दा हालियो। दलित गैर दलित प्रेम विवाह भए बलात्कार मुद्दा लगाइने सम्बन्धीको प्रसंगलाई समेटेर आजको नागरिक दैनिकले यो खबरलाई प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। दल फुटाउने सांसदको पदै जाने कानूनको मस्यौदा तयार शीर्षकको खबर कान्तिपुर दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। सांसदहरूले संख्या पुर्याएर दल विभाजन गर्न सक्ने तर त्यसो गरेमा उनीहरूको पद रिक्त हुने कानूनको मस्यौदा निर्वाचन आयोगले तयार पारेको छ। स्वतन्त्र निर्वाचित व्यक्ति कुनै दलमा प्रवेश गर्दा पनि पद रिक्त हुने प्रावधान विधेयकमा प्रस्ताव गरिएको छ। आयोगले तयार गरेको राजनैतिक दल सम्बन्धी ऐन 2073 संशोधन गर्ने विधेयकको मस्यौदामा केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमा 40% पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था छ। तर यसरी नयाँ दल बनाए वा अर्को कुनै दलमा प्रवेश गरे दल त्याग गरेको मानिने प्रावधान प्रस्ताव गरिएको छ। दल त्यागको सूचना सम्बन्धित संसदीय दलले सभा सचिवालयलाई दिएपछि पद रिक्त हुने प्रक्रिया अघि बढ्छ। अहिले कायम राजनैतिक दल सम्बन्धी ऐन 2073 दफा 33(2) केन्द्रीय समिति र संघीय सांसदको संसदीय दलका कम्तीमा 40% सदस्यले नयाँ दल बनाए वा अर्को कुनै दलमा प्रवेश गरे वा त्यस्ता सदस्य समेत भई नयाँ दल बनाए संसदीय दलका सदस्यले दल त्याग गरेको नमानिने व्यवस्था छ। मस्यौदामा के छ उपशीर्षकमा बुदागत रूपमा प्रस्तुत गरिएको छ। केन्द्रीय समिति वा संसदीयमा 40% पुर्याएर दल विभाजन गर्न सक्ने तर नयाँ दलमा बसेका वा अर्को दलमा प्रवेश गरेका सांसदले दल त्याग गरेको मानिने। स्वतन्त्र निर्वाचित व्यक्ति कुनै दलमा प्रवेश गर्दा पनि पद रिक्त हुने। एकल चुनाव चिन्हमा 2 वा 2 भन्दा बढ़ी दलले निर्वाचनमा भाग लिन नपाउने। राजनैतिक दललाई राज्य कोषबाट अनुदान उपलब्ध गराइने। केन्द्रीय समिति 351 सदस्यीय भन्दा ठूलो हुन नहुने। पार्टीको प्रमुख पदमा एक व्यक्ति मात्रै हुनुपर्ने। आयोगमा दर्ता भएको दलले संघीय संसद प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा कम्तीमा पनि 33% स्थानमा भाग लिनुपर्ने र राष्ट्रिय दलको मान्यता पाउन प्रतिनिधि सभामा प्रत्यक्षतर्फ कम्तीमा 70% सीटमा उम्मेद्वारी दिएको र 3 प्रदेशमा कम्तीमा 1-1 सीट जितेको हुनुपर्ने व्यवस्था मस्यौदा गरिएको छ। दल फुटाउने सांसदको पदै जाने कानूनको मस्यौदा तयार शीर्षकको यो खबर कान्तिपुर दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। नेपाल संसारकै 92 खुशी देश शीर्षकको खबर लिँदैछौ। नागरिक दैनिकमा यो खबर प्रकाशित छ। संयुक्त राष्ट्र संघले हरेक वर्ष जारी गर्ने ह्याप्पीनेस इण्डेक्स खुशी मापक सूची सन् 2025 हालै जारी भएको छ। यो सूचीमा नेपाल 92 स्थानमा परेको छ। अघिल्लो वर्ष 93 स्थानमा रहेको नेपाल यो वर्ष एक तह माथि उक्लिएको छ। त्यसो त सन् 2023 खुशी मापक सूचीमा नेपाल 78 स्थानमा थियो। त्यस्तै यो सूचीमा नेपाल सन् 2022 84, 2021 87 र 2020 92 स्थानमा थियो। खुशी मापक सूचीमा अघिल्ला 7 वर्ष जस्तै यस वर्ष पनि फिनल्याण्ड पहिलो स्थानमा छ। डेनमार्क, आइसल्याण्ड, स्वीडेन र नेदरल्याण्ड क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। यो सूचीको 11 नम्बरमा अस्ट्रेलिया, 12 न्यूजील्याण्ड, 22 जर्मनी, 23 बेलायत, 24 अमेरिका र 68 नम्बरमा चीन छन्। भारत 118 नम्बरमा छ। त्यस्तै पाकिस्तान 109, श्रीलंका 133 र बंगलादेश 134 नम्बरमा छन्। नेपाल संसारकै 92 खुशी देश शीर्षकको खबर नागरिक दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। ईपीजी प्रतिवेदनबारे संसदमा प्रधानमन्त्री एक देशले मात्र बुझेर समस्या समाधान हुन्न शीर्षकको खबर गोर्खापत्र दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन कुनै एक देशले मात्र बुझेर समस्या समाधान नहुने बताउनु भएको छ। प्रतिनिधि सभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले प्रतिवेदन दुई देशकै समग्र हितको पक्षमा कार्यान्वयन हुनुपर्ने पनि बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङको प्रश्नमा प्रधानमन्त्री ओलीले समूहले प्रतिवेदन तयार पार्दा नै पहिले भारतका प्रधानमन्त्रीलाई बुझाउने समझदारी कायम गरेको पनि सभामा बताउनुभयो। उहाँले भन्नुभयो, एक्लैले बुझेर एकतर्फी मात्र बुझेर एकतर्फीले मात्रै कार्यान्वयन गर्ने विषय यो होइन। यो नेपाल भारत सम्बन्धका समग्र पक्षलाई कसरी आजको समय अनुसार उचाइमा उठाउने, व्यवस्थित गर्ने र दुई देशको मित्रतामा कहीँ कतै प्रतिकूल असर नपर्ने गरी, कसैलाई अन्याय नहुने गरी र सबै समस्याको दिगो समाधान र सधैँका लागि समाधान गर्ने गरी प्रस्ताव गर्न सिफारिश गर्न ईपीजी निर्माण गरिएको थियो। त्यसले दुई वर्ष अध्ययन गरेर प्रतिवेदन तयार गरेको छ। यो प्रतिवेदन बुझ्ने सम्बन्धमा नेपालका तर्फबाट उच्चस्तरीय भेटघाटमा पनि कुरा उठाइएको छ र अन्य सन्दर्भमा कूटनीतिक पहल पनि भइरहेका छन्। एक देशले मात्र बुझेर समस्या समाधान हुन शीर्षक दिएर गोर्खापत्रले यो खबरलाई प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। गणतन्त्रका पक्षमा अभियान घोषणा शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। नेकपा एमाले मुलुकमा हाल भइरहेका प्रतिगामी हरकत विरूद्ध जनतालाई सचेत पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सृजना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ। एमाले यही चैत 11 गतेदेखि एकै दिन एकै समय देशैभरि सबैवटामा जनचेतना कार्यक्रमको घोषणा गरेको छ। तीन महिने वडा केन्द्रित अभियान चलाइरहेको एमाले चैत 11 गतेदेखि 30 गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हरकत विरूद्ध जनपरिचालन जनसचेतना कार्यक्रम आयोजना गर्ने भएको हो। यस क्रममा चैत 18 गते धनगढ़ी, सुर्खेत, बुटोल, पोखरा, वीरगंज र दमकमा मोटरसाइकल र्याली आयोजना गरिनेछ। एमाले चैत 18 गते सबै जिल्लामा जिल्ला स्तरीय जागरण सभा गर्ने भएको छ भने चैत 24 3 गतेसम्म बागमती भएका 6 प्रदेशका शहर धनगढ़ी, सुर्खेत, बुटोल, पोखरा, वीरगंज र दमकमा विशेष प्रदर्शन र जनसभा गर्ने निर्णय गरेको छ। गणतन्त्रका पक्षमा एमालेको अभियान घोषणा शीर्षकको यो खबर गोर्खापत्र दैनिकको अग्र पृष्ठमा प्रकाशित छ। दक्षिण एसियाकै किसान बिचौलियाको चंगुलमा शीर्षकको खबर लिँदैछौ। किसानले उत्पादनको राम्रो मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्ने समस्या नेपालको मात्रै होइन, बिहिबारदेखि यहाँ शुरू भएको दक्षिण एसियाली किसान सम्मेलनमा सहभागी किसान अगुवाले किसानले आफ्नो उत्पादनको मूल्य आफै निर्धारण गर्न नसकेको उल्लेख गरेका छन्। नेपालमा मात्रै होइन श्रीलंकामा पनि कृषि उपजमा बिचौलियाकै दबदबा छ। त्यहाँका किसानले आफ्नो उत्पादनको राम्रो मूल्य पाउन सकेका छैनन्। सरकारले बिचौलियाको अन्त्यका लागि ठोस कदम चाल्न नसकेको किसान अगुवाहरूको ठहर छ। किसान अगुवा सुभाषिनी दिपाले श्रीलंकाका किसानले पनि आफ्नो उत्पादनको उचित मूल्य नपाउने गरेको बताउनुभयो। दक्षिण एसियाकै किसान बिचौलियाको चंगुलमा शीर्षकको यो खबर गोर्खापत्रको अग्र पृष्ठमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको अन्नपूर्ण पोस्टमा पानी सुक्यो, धनकुटाबाट सिक्नु शीर्षकको सामग्री प्रकाशित छ। जलवायु परिवर्तन अहिले विश्वकै गम्भीर संकट हो, यसले बढ़ाएको तापमानको कारण पोखरी र खानेपानीका मुहानहरू भटाभट सुकिरहेका छन्। यसबाट आक्रान्त स्थानीय सरकारले उपाय पहिल्याउँदै गएका छन्। रैथाने पोखरीहरूलाई रिचार्ज गरेर पानीको स्रोत निर्माण गर्ने क्रम धनकुटामा बढ़ेको छ। यसलाई संघीय देशले नमूनाका रूपमा प्रयोग गर्न सक्छ। पानी सुक्यो, धनकुटाबाट सिक्नु शीर्षकको यो खबर अन्नपूर्ण पोस्टले प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। खेलकुद मन्त्री चौधरीलाई कांग्रेस कार्यालयमै कार्यकर्ताको कालो झण्डा शीर्षकको खबर नयाँ पत्रिका दैनिकबाट लिँदैछौं। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई कालो झण्डा देखाइएको छ। बिहिबार कांग्रेस खेलकुद विभागको कार्यक्रममा सहभागी हुन पार्टी कार्यालय सानेपा पुग्नुभएका चौधरीलाई कांग्रेस निकट विद्यार्थीले नै कालो झण्डा देखाएका हुन्। पार्टी कार्यालय सानेपा प्रवेश गर्ने क्रममा नेपाल विद्यार्थी संघका एक समूहले विरोध गर्दै राजीनामा समेत मागेको लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेरचनले जानकारी दिनुभयो। आफ्नै पार्टीको मन्त्रीलाई यस किसिमको विरोध नगरौं भनेको हो, तर असन्तुष्ट रहेका साथीहरूलाई रोक्न सकेनौ, यद्यपि उनीहरूको माग जायज देखिन्छ, उहाँले भन्नुभयो। आफ्नै पार्टीको मन्त्री भए पनि मन्त्री चौधरीको व्यक्तिगत स्वार्थका कारण खेलकुदका महत्वपूर्ण पद गुमाउनु परेको आरोप लाग्दै आएको छ। पार्टीको भातृ संगठनलाई व्यवस्था गरेको आरोप पनि छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। आजको हिमालय टाइम्समा नेभी संघ र अनेरा सोभियोलाई क्रान्तिकारीको टक्कर शीर्षक दिएर सोभियो चुनावको प्रसंगको समाचार प्रकाशित छ। विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन सोभियो निर्वाचनमा सत्तारूढ़ नेपाली कांग्रेस र नेकपा एमाले निकट विद्यार्थी संगठनलाई प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले चुनौती दिएको छ। कांग्रेस निकट नेपाल विद्यार्थी संघ र एमाले निकट अनेरा सुबी बीच कड़ा प्रतिस्पर्धा भए पनि तेस्रो स्थानको क्रान्तिकारीले कड़ा टक्कर दिएको हो। नेवी संघ र अनेरा सुबीलाई चुनौती दिएको क्रान्तिकारीले आफ्नै नतिजा पनि सुधार गरेको छ। आंगिक क्याम्पसमा नेवी संघ पहिलो भएको छ। चैत पाँच गते भएका चुनाव भएका 38 आंगिक क्याम्पसमध्ये नेवी संघले सबैभन्दा धेरै स्थानमा जितेर पहिलो भएको हो। बिहिबार अबेरसम्म 36 क्याम्पसको गणना सकिँदा नेवी संघले 14 क्याम्पसको अध्यक्ष जितेको छ। अनेरा सोभियोले 10 क्याम्पसमा जित हात पारेको छ। क्रान्तिकारीले 7 क्याम्पसमा विजयी हुँदा 4 क्याम्पसमा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्। यो खबर हिमालय टाइम्समा प्रकाशित छ। साँझको समयमा 230 मेगावाट बिजुली दिन भारतसँग अनुरोध शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। नेपालमा सुक्खायाम शुरू भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई साँझको समयमा 230 मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावासलाई प्रस्ताव पठाइएको छ। उद्योगहरूमा लोड सेडिङको अवधि बढ़दै गएपछि बुधबार साँझ 6-10 बजेसम्मका लागि बिजुली आपूर्ति गर्न भारतलाई अनुरोध गरिएको हो। हाल नेपालमा औद्योगिक क्षेत्र दैनिक 12 घण्टासम्म लोड सेडिङको मारमा परेको छ। यो खबर कारोबार दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। कोशी प्रदेशमा वार्षिक 8 अर्बको अलैची कारोबार शीर्षकको खबर कारोबार दैनिकबाट लिँदैछौ। कोशी प्रदेशमा वार्षिक 8 अर्बको अलैची कारोबार हुने गरेको छ। उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश र नेपाल अलैची व्यवसायी महासंघ केन्द्रीय कार्यालय बिर्तामोड झापाले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिएको हो। अलैची बिक्रीबाट कोशी प्रदेशमा एक वर्षमा करिब 8 अर्ब भन्दा बढ़ी रकम बित्रिने गरेको विवरण उक्त कार्यक्रममा सार्वजनिक गरिएको थियो। स्वाद अलैचीको मिठास नेपालको भन्ने मोन नाराका साथ धनकुटाको हिलेमा आयोजना गरिएको अलैचीको उत्पादन गुणस्तर र बजारीकरण सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा अलैची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले हरेक वर्ष कोशी प्रदेशमा अलैची बिक्रीबाट 8 अर्ब भन्दा बढ़ी रकम भित्रिने जानकारी गराउनुभयो। यो खबर कारोबार दैनिकमा प्रकाशित छ। सुन तस्करीका विभिन्न तहमा रहेकाहरू पत्ता लाग्लान् माथिल्लो तहमा रहेका 25 करोड़को मुख्य मालिक खोजिँदै शीर्षकको खबरलाई नेपाल समाचार पत्रले प्रमुख खबरका रूपमा प्रकाशन गरेको छ। संघीय राजधानी काठमाडौँमा नै सुन तस्करीका लागि लगिदिई गरेको 25 करोड़ भन्दा बढ़ी रकम बरामद भए पनि सो रकमको वास्तविक मालिक को हो भन्ने बारेमा सरकारी अधिकारीहरू अझै अन्यलमा छन्। प्रहरीले चैत 4 गते राति विशेष सूचनाका आधारमा काठमाडौँको उत्तर भेगमा पर्ने टोखा नगरपालिका 2 झोरमा 25,19,24,950 रूपियाँ बराबरको डलर र युरो बरामद गरेको थियो। प्रहरीका अनुसार सो रकम काठमाडौँको टोखाबाट त्रिशुली हुँदै चीनको केरुङतर्फ लैजाने तयारी थियो। प्रहरीले सो रकम सुन खरिद गर्नका लागि लैजान लागेको दावी गर्दै आइरहेको छ, तर यसमा को संलग्न छन् भन्ने विषय अहिलेसम्म खोल्न नसकेको प्रसंगलाई नेपाल समाचार पत्रले प्राथमिकता दिएर प्रकाशन गरेको छ। डहरे खोला पुल निर्माण चार महिनामा 50% प्रगति शीर्षकको खबर गोर्खापत्र दैनिकबाट लिँदैछौ। रिडी रुद्रवेणी बामी टक्सार सड़क खण्ड अन्तर्गत डहरे खोला पुल तीव्र रूपमा निर्माण भइरहेको छ। सत्यवती गाउँपालिकामा पर्ने डहरे खोला पुल गत कार्तिक दोस्रो साता गुर्मी क्षेत्रमा एकका सांसद चन्द्र भण्डारीले शिलान्यास गर्नुभएको थियो। चार महिनामा पुलको 50% भन्दा बढ़ी प्रगति भएको सड़क डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले जानकारी दिनुभयो। यो खबर गोर्खापत्रमा प्रकाशित छ। गोर्खापत्रबाटै अस्थायी अनुमति प्राप्त 6 अस्पताल बन्द शीर्षकको खबर लिँदैछौ। स्थानीय सरकारबाट अस्थायी अनुमति लिएर संचालित चन्द्रपुर नगरपालिकाभित्रका निजी तथा सामुदायिक स्वास्थ्य संस्था बन्द गरिएको छ। स्थानीय सरकारबाट अस्थायी अनुमति लिएर संचालनमा आएका 6 अस्पताललाई पालिकाले स्थायी अनुमति नलिएसम्म बन्द गर्न भनी पत्राचार गरेपछि बन्द भएका हुन्। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले प्रदेशभित्र संचालित निजी स्वास्थ्य संस्थाको निरीक्षण गर्ने क्रममा स्थानीय सरकारबाट अस्थायी अनुमति लिएर संचालनमा आएका चन्द्रपुर नगरपालिकाभित्र संचालित 6 अस्पताललाई प्रक्रिया पूरा गरेर मात्रै संचालन गर्न निर्देशन दिनुभएको थियो। यो खबर गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा 3 अस्पतालबाट मस्तिष्क पक्षघातको औषधि निशुल्क शीर्षकको खबर प्रकाशित छ। स्वास्थ्य मन्त्रालयले 3 अस्पतालबाट मस्तिष्क पक्षघातको औषधि वितरण शुरू गरेको छ। अमेरिकाको डाइरेक्ट रिलिफ च्यारिटी कम्पनीको सहयोगमा आएको औषधि वीर अस्पताल टिचिङ र भरतपुर अस्पतालबाट निशुल्क वितरण थालिएको। यो औषधि मस्तिष्क घात मध्ये रक्त नली थुनिएर गम्भीर अवस्थाका बिरामीलाई प्रयोग गरिन्छ। यो खबर नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अब सम्पादकीयको पालो। आजको कान्तिपुर दैनिकमा दलित परिवारमाथिको अत्याचार संविधानमाथिको ललकार शीर्षकको सम्पादकीय प्रकाशित छ। गोर्खापत्र दैनिकमा छिमेक सम्बन्धको आयाम शीर्षकको सम्पादकीय प्रकाशित छ। आजको नेपाल समाचार पत्रमा तत्काल निर्वाचन गर शीर्षकको सम्पादकीय प्रकाशित छ। हिमालय टाइम्समा सेनाको प्रतिबद्धता शीर्षकको सम्पादकीय प्रकाशित छ। अन्नपूर्ण पोस्टमा उपभोक्ता अदालतसँग उपभोक्ताको अपेक्षा शीर्षकको सम्पादकीय प्रकाशित छ भने नागरिक दैनिकमा द्वन्द्व पीड़ित महिलाको सक्रियता शीर्षकको सम्पादकीय प्रकाशित छ। यिनै प्रसंगहरूसँगै आजका लागि कार्यक्रम अखबारको निर्धारित समय सकिएको छ। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। अखबार कार्यक्रमबाट दीपक जोशीलाई विदा दिनुहोस्। नमस्कार।